नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुफल काफलेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
राप्रपालाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन निर्वाचन आयोगको निर्देशन। राजसंस्था र हिन्दू राष्ट्र संविधान विपरीत भएको आयोगको दावी।
कञ्चनपुरका गौतमको ज्यान गएको घटनाका दोषीलाई कार्यवाही गर्ने भारतीय प्रधानमन्त्रीको प्रतिबद्धता। स्थानीय तहको चुनावका लागि जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको मोदीको भनाई।
मोरङमा गोली प्रहारबाट सासु बुहारीको हत्या। काठमाडौँमा ब्रेक फेल भएको ट्रकको ठक्करबाट दुईजनाको ज्यान गयो।
भारतको पंजाबमा 50 वर्षपछि पहिलोपल्ट मुस्लिम समुदायबाट मन्त्री। उत्तर प्रदेशमा भाजपाले अहिलेसम्म मुख्यमन्त्री चयन गर्न सकेन।
र एसिया कप छनौट फुटबलका लागि राष्ट्रिय टोलीको घोषणा। 23 वर्ष मुनिको एसिया कप फुटबलको छनौटमा नेपाल कठिन समूहमा।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
व्हाइट हिमालयन इन्जिनियरिङले दुध पानी छुट्याउने मिसिन पनि बजारमा ल्याइसक्यो। खट्टौमै भयो, बर्बादै भयो नि। दुधमा पानी मिसाउन त पाइएन नि, होइन त?
वाइपाडे, त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गोन्द्रे चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नुपर्छ। फोन नम्बर चाहिँ 056571 9550 63143 हो, अनि सुन बिलासे
भन्न।
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दू राष्ट्र र राज संस्था हटाउन निर्देशन दिएको छ। राप्रपाले पेश गरेको विधानको अध्ययनपछि आयोगले विधानबाट सनातन हिन्दू राष्ट्र र राज संस्था सहितको लोकतन्त्र भन्ने शब्द हटाउन पत्राचार गरेको छ। राप्रपाको विधानमा उल्लेख भएको राज संस्था र हिन्दू राष्ट्र संविधान विपरीत भएको भन्दै आयोगले हटाउन निर्देशन दिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो। राज संस्थाको वकालत गर्दै आएको राप्रपा नेपाल र हिन्दू राष्ट्रको वकालत गर्दै आएको राप्रपा बीच एकीकरण भएपछि गएको फागुनमा भएको एकता महाधिवेशनले दुवै विषयलाई पारित गरेको थियो। आयोगको यो निर्णयले हिन्दू राष्ट्र र राज संस्था सहितको प्रजातन्त्रको नारा लिएर स्थानीय चुनावमा जाने तयारी गरिरहेको राप्रपालाई गम्भीर धक्का लागेको छ। यस्तै निर्वाचन आयोगले राप्रपाको प्रस्ताव अनुसार नै उसलाई चुनाव चिन्ह गाई दिने निर्णय पनि गरेको छ। चुनाव चिन्ह गाई कि हलो राख्ने विवाद हुँदा हुँदै पनि अध्यक्ष कमल थापाले गाई चिन्ह माग गर्नुभएको थियो। आयोगले एक वर्षका लागि हलो चिन्ह कसैलाई नदिने भन्दै चुनाव चिन्हको सूचीबाट निलम्बन गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो।
यस्तै विज्ञान तथा प्रविधि मन्त्री प्रेम बहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। नियमित 3 वर्षभन्दा बढ़ी समयसम्म आय व्यय नबुझाएपछि गएको वर्ष 2072 फागुन 21 गति आयोगले समाजवादी पार्टी खारेज गरेपछि मन्त्री सिंह त्यस विरूद्ध अदालत जानुभएको थियो। अदालतले आज पुनरावेदनको मार्ग प्रशस्त भएको र त्यस्तो निर्णयलाई अन्तिम मानी चुनावमा पार्टीको हैसियतबाट भाग लिन नपाउने भन्न नमिल्ने ठहर गर्दै सिंहको पार्टीले चुनावमा भाग लिन पाउने आदेश दिएको हो। साथै अदालतले निवेदक दलले आफ्नो दायित्व पूरा गर्ने विश्वास समेत दिई कानून बमोजिम विवरण बुझाएपछि सक्रिय रहन नपाउने भन्न नमिल्ने देखिएकाले अहिलेलाई आयोगको निर्णय कार्यान्वयन नगर्न नगराउन आदेश दिएको हो।
यसै गरी निर्वाचन आयोगले चुनावका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन 4 सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएको छ। आयोगले सुरक्षा सम्बन्ध सबै उच्च अधिकारीलाई आयोगमा बोलाएर शान्ति सुरक्षाको अवस्था चुस्त दुरूस्त बनाउन निर्देशन दिएको हो। चुनावका लागि चाहिने सामग्री जिल्ला सदरमुकाम हुँदै गाउँ गाउँसम्म पुर्याउनु पर्ने भएकाले सुरक्षाका विषयमा संवेदनशील बन्न सुरक्षा निकायलाई आग्रह गरिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो। गृह सचिव लोकदर्शन रेग्मीले सुरक्षा रणनीतिबारे जानकारी दिँदै शान्ति सुव्यवस्था कायम गर्न कुनै कसर बाँकी नराख्ने आयोग समक्ष प्रतिबद्धता जनाउनु भएको छ। गृह मन्त्रालयले तयार पारेको सुरक्षा रणनीतिमा मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरेर तीन वर्गमा विभाजन गरिएको छ। चुनावी सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै नेपाली सेना समेत परिचालित हुनेछन्। चुनावको सुरक्षाका लागि सरकारले 2,26,000 सुरक्षा कर्मी र 60,000 म्यादी प्रहरी खटाउने तयारी गरेको छ। चुनावका लागि निर्वाचन आयोगले गरिरहेको तयारी बारेको रिपोर्ट हामी केही बेरमा प्रस्तुत गर्छौं।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कञ्चनपुरको पुनर्वासका गोविन्द गौतमको ज्यान गएको घटनाका दोषीलाई कार्यवाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ। भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटमा प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनाका विषयमा आफूले विदेश मन्त्री, गृहमन्त्री र सुरक्षा सल्लाहकारसँग छलफल गरिसकेको र दोषीलाई कार्यवाहीका लागि तयार रहेको पनि बताउनु भएको छ। भारतीय सीमा सुरक्षा बल एसएसबीले हानेको गोलीले गौतमको ज्यान गएको थियो। भेटमा गृहमन्त्री निधिले आसन्न चुनावका लागि भौतिक सहयोगका लागि पनि आग्रह गर्नुभएको थियो। जवाफमा मोदीले चुनावका लागि आवश्यक पर्ने सबै सहयोग गर्न तयार रहेको बताउनु भएको छ। प्रति आतंकवाद सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन चार दिन अघि नयाँ दिल्ली पुगेका निधि आजै स्वदेश फर्कदै हुनुहुन्छ।
नेपाली काँग्रेसभित्र स्थानीय तहको चुनाव अघि नै व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रक्रिया अघि बढाउन दबाव बढ़ेको छ। तराई मधेसबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरूको आज बिहान सिंहदरबारमा बसेको बैठकले काँग्रेसले संशोधनको प्रक्रिया अघि बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। चैत 10 गते काँग्रेस केन्द्रीय समितिको बैठक बस्ने भएकाले त्यो बैठकले यस सम्बन्धी ठोस निर्णय गर्नुपर्ने बैठकको जोड़ छ। आजको बैठकमा बोल्ने अधिकांश सांसदहरूले काँग्रेस देशको जिम्मेवार पार्टी भएको र देशको जटिल समस्या समाधानमा काँग्रेसले नै अग्रसरता लिनुपर्ने बताएका सांसद रामकृष्ण यादवले जानकारी दिनुभयो। संविधानलाई सर्वस्वीकार्य बनाई स्थानीय तहको चुनावमा सबैको सहभागिता सुनिश्चित गर्न पनि संशोधन पारित गर्नेतर्फ लाग्नुपर्नेमा बैठकका सहभागीको जोड़ रहेको थियो।
फागुन 21 गते झापाको काँकरभिट्टाबाट शुरू भएको एमालेको मेची महाकाली अभियान समापन भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरमा आज पत्रकार सम्मेलन गरेर अभियानको औपचारिक समापन भएको जानकारी गराउनुभयो। अभियानको सन्देश सभा भने भोलि सुर्खेतमा हुने एमाले नेता सूर्य थापाले जानकारी दिनुभयो। राजविराजमा एमालेको सभामा झडप भएपछि प्रहरीले चलाएको गोली लागेर 5 जनाको ज्यान गएपछि प्रदेश नम्बर 2 कार्यक्रम स्थगित भएकोमा अब नयाँ स्वरूपमा विशेष कार्यक्रम छिट्टै सञ्चालन हुने अध्यक्ष ओलीले जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा ओलीले एमाले शान्तिपूर्ण सभामा अवरोध गर्ने, आवत जावतमा समस्या उत्पन्न गराउने जस्ता काम लोकतन्त्र र बहुलवादी समाजका लागि चुनौतीको विषय भएको भन्दै यस्ता गतिविधिले देशलाई मात्र नभएर स्वयं यसका प्रयोगकर्तालाई समेत ठूलो हानि पुर्याउने बताउनु भएको छ।
मोरङको कटहरीमा आज बेलुकी 2 जनाको हत्या भएको छ। कटहरीका सासूबुहारी गीता निरौला डाँगा र अस्मिता भट्टराई डाँगाको हत्या भएको प्रहरीले जनाएको छ। घटनास्थलमा गोलीका खोका भेटिएकाले उनीहरूको गोली हानेर हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। हत्याका विषयमा थप अनुसन्धान भइरहेको मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभएको छ।
काठमाडौँको गुर्जुधारामा ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ। नातिनख 97-73 नम्बरको ट्रकले स्कूटर, ट्याक्सी र मिनी ट्रकलाई ठक्कर दिएको थियो। ठक्करबाट झापाका डम्बर पोखरेल र ट्याक्सी चालक काभ्रे पनौतीका कान्छावली लामाको ज्यान गएको प्रहरीले जनाएको छ। पोखरेलको वीर अस्पतालको ट्रमा सेन्टरमा र लामाको बयोदा अस्पतालमा उपचारका क्रममा ज्यान गएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका 6 जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। ब्रेकफेल भएको ट्रक अरू ट्याक्सी र स्कूटरलाई ठक्कर दिँदै अघि बढ़ेको थियो। यस्तै रामेछापको मन्थली 2 करमबोटमा माइक्रोबसले ठक्कर दिँदा मोटरसाइकल चालक थर्पुका भरत खड्काको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक सम्पदा र पुराना दरबारको पुनर्निर्माण पुनर्स्थापना नहुँदासम्म थप क्षति हुन नदिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको कार्यकारी समितिको बैठकले पुरातात्विक महत्वका सम्पदा र पुराना दरबारमा थप क्षति हुन नदिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई निर्देशन दिएको हो। सरकारी कार्यालय रहेका पुराना परम्परागत शैलीका दरबारको हकमा भने पुनर्निर्माण र पुनर्स्थापना नभएसम्मका लागि संरक्षण गर्ने जिम्मा शहरी विकास मन्त्रालयलाई दिइएको प्राधिकरणका सहसचिव जनार्दन गुरागाईले जानकारी दिनुभयो।
ऊर्जा मन्त्री जनार्दन शर्माले कर्मचारीलाई समेत जलविद्युत आयोजनामा लगानीका लागि प्रोत्साहित गरिने बताउनु भएको छ। नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको ललितपुरमा उद्घाटन गर्दै मन्त्री शर्माले देशको कर्मचारी प्रशासनमा रहेको सीप ज्ञान योग्यता तथा क्षमता र पूँजीलाई जलविद्युत आयोजना निर्माणमा लगाउने योजनामा सरकार रहेको बताउनु भएको हो। मन्त्री शर्माले माध्यमिक शिक्षा परीक्षाको समय पारेर अहिले देशभर विद्युत भार कटौती मुक्त गरिएको र त्यसलाई कायम राखिने पनि बताउनु भएको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
उज्यालो क्विज, आजको प्रश्न,
प्रधानमन्त्री प्रचण्डको जन्ममिति कहिले हो?
ए विक्रम सम्बत 2011 मंसिर 26 गते, बी विक्रम सम्बत 2008 असार 23 गते।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 3566 एसएमएस गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले राप्रपालाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन निर्वाचन आयोगको निर्देशन, स्थानीय तहको चुनावमा जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको भारतीय प्रधानमन्त्री मोदीको भनाई, मोरङमा गोली प्रहारबाट सासू बुहारीको हत्या लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। निर्वाचन आयोगले वैशाख 31 गते हुने स्थानीय तहको चुनावको तयारी सन्तोषजनक रूपमा अघि बढ़िरहेको जनाएको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई उहाँकै निवास बालुवाटारमा भेटेर प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले चुनावको तयारी तीव्र गतिमा अघि बढ़िरहेको औपचारिक जानकारी गराउनु भएको हो। आफूले तय गरेको आन्तरिक कार्यतालिका अनुसार नै सबै काम अघि बढ़ेको जानकारी गराउँदै आयोगले सुरक्षा र राजनैतिक वातावरण मजबूत बनाउन भनी सरकारसँग आग्रह गरेको छ। प्रकाश ढकालको रिपोर्ट।
स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन नपाउँदा चुनावको तयारी गर्न असहज भएको बताउँदै आएको निर्वाचन आयोगले प्रतिवेदन पाएसँगै तयारी तीव्र बनाएको छ। सरकारले फागुन 27 गते राजपत्रमा सूचना निकालेर 744 स्थानीय तह निर्धारण गरेसँगै आयोगले युद्ध स्तरमा चुनावको तयारी गर्न पाएको हो। सामान्यतया चुनावका लागि 120 दिन चाहिने भए पनि 82 दिनमै चुनाव गर्न तम्सिएको आयोगले आफूले निर्धारण गरेको आन्तरिक कार्यतालिका अनुसार नै काम भइरहेको जनाएको छ। मतदाता परिचय पत्र बनाउने, मतपत्र छाप्ने लगायत चुनावका लागि चाहिने अरू 67 किसिमका सामान खरिद गर्ने कार्य भइरहेको जानकारी दिनुहुन्छ आयोगका प्रवक्ता सूर्य प्रसाद शर्मा।
अहिले चाहिँ हामीले चाहिँ मतपत्रको बारेमा कागजहरू, मेसिनहरू आदि इत्यादि जम्मै ठिक गरेर राखेका छ। अब मतपत्रको साइज पनि 6 किसिमको साइज आकार भनेर हामीले निर्णय पनि गरिसकेका छ निर्वाचन आयोगले। हामी आइतबार अथवा सोमबारदेखि छप्न शुरू गर्न सक्छौँ। हामी मतदाता परिचय पत्र त अब छाप्ने भनेर टेन्डर पनि स्वीकृत भइसकेको छ। यो चाहिँ हाम्रो मतदाता नावली अन्तिम भइसकेपछि परिचय पत्र छाप्ने काम चाहिँ शुरू हुन्छ।
आफ्नो आग्रह अनुसार स्थानीय विकास मन्त्रालयले हिजोसम्म सबै स्थानीय तहमा कर्मचारी पठाएपछि आयोगलाई काम गर्न झन सजिलो भएको छ। केही दिन अघिसम्म समयमै काम गर्न नसकिने हो कि भनेर आतिएको आयोग अब भने वैशाख 31 गते चुनाव गराउन सकिनेमा ढुक्क छ। यही सन्देश बोकेर बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न पुग्नुभएका प्रमुख निर्वाचन आयुक्त अवधि प्रसाद यादवले अब सरकारका तर्फबाट राजनैतिक वातावरण बनाउन आग्रह गर्नुभयो। प्रमुख आयुक्त यादवले 2 नम्बर प्रदेशमा चुनाव गराउन बढी संवेदनशील भएको जानकारी गराउँदै सुरक्षा र राजनीतिक वातावरण सहज बनाउन प्रधानमन्त्रीलाई सुझाएको जानकारी दिनुभयो।
सम्मान्य प्रधानमन्त्रीजीसँग अहिले हामी निर्वाचन आयोगले 74 वैशाख 31 गतेको निर्वाचनको तयारी सम्बन्धमा सम्पूर्ण तयारी हाम्रो भइसकेको छ। हामी त्यसको ब्रिफिङ जानकारी कार्यकारिणी राष्ट्रिय प्रमुख भएको हुनाले उहाँलाई हामीले गराउनुपर्छ, हामीले गरायौँ। अहिले राजनीतिक वातावरण पनि अनुकूल बनाउनुपर्छ भन्ने किसिमको पनि निर्वाचन आयोगबाट हामीले अनुरोध गर्ने काम उहाँले गर्यो। आपसी विश्वास सद्भाव कायम गर्नुपर्छ, सबैको सहभागिता सुनिश्चित होस् भन्ने निर्वाचन आयोगको चाहना हो।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। हात्तीपाइले रोग विरूद्धको औषधि ढुक्क भएर खान सरकारले आग्रह गरेको छ। भोलिदेखि 2 चरणमा हात्तीपाइले रोग विरूद्ध औषधि खुवाउने अभियान शुरू गर्न लागेको सरकारले ढुक्क भएर औषधि खान आग्रह गरेको हो। हात्तीपाइले रोग विरूद्धको औषधि खान धेरै जसोले आनाकानी गर्ने गरेको पाइएपछि स्वास्थ्य मन्त्रालयले आज यस्तो आग्रह गरेको हो। तर यो हात्तीपाइले विरूद्धको औषधि 2 वर्ष नपुगेका केटाकेटी, गर्भवती र 7 दिनसम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त बिरामीले भने खान नहुने मन्त्रालयले जनाएको छ। अरू व्यक्तिले खानासँगै वा खानापछि यो औषधि खान सक्छन्। स्वास्थ्यकर्मी वा घर घरमा औषधि खुवाउन आइपुगेका स्वास्थ्यकर्मीसँग आफ्नो स्वास्थ्यका बारेमा जानकारी गराएर औषधि खान हुने नहुने बारे जानकारी लिन पनि मन्त्रालयले आग्रह गरेको छ। भोलिदेखि 3 दिनसम्म भोजपुर, इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, ललितपुर, बागलुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बजाङ, बाजुरा र दार्चुलामा औषधि खुवाइनेछ। यस्तै आउँदो 17 गतेदेखि 19 गतेसम्म झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तुमा हात्तीपाइले रोगको औषधि खुवाइने सरकारले जनाएको छ।
नेपालका वरिष्ठ चरा कलाकार हिरालाल डंगोलको निधन भएको छ। उहाँको भक्तपुर क्यान्सर अस्पतालमा पेट सम्बन्धी रोगको उपचारका क्रममा 77 वर्षको उमेरमा आज दिउँसो निधन भएको हो। उहाँले नेपाली चराहरूको मात्र विषय लिएर 5 दशकदेखि निरन्तर कला सृजना गरिरहनु भएको थियो।
मोरङको टंकी सिनेवारीमा रहेको म्याजिक चप्पलको कारखानामा आज बिहान आगो लागेको छ। बिहान 4 बजेतिर लागेको आगो निभाउन विराटनगर, इटहरी, इनरुवा, धरान, राजविराज, दमकबाट पुगेका दमकल प्रहरी र सशस्त्र प्रहरी र सेना खटिएका थिए। बिजुली सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिए पनि कारण खुलेको छैन। आगलागीबाट भएको क्षतिको विवरण पनि आइ नसकेको प्रहरीले जनाएको छ।
गोर्खाको भूमली चोकको हिक्लुङ र हुइलिङ बेसीका बासिन्दाले पृथ्वी राजमार्गसम्म आउजाउ गर्ने ट्विन चुडिन लागेपछि समस्या भएको छ। भूमलीचोकको वडा नम्बर 8 का बासिन्दाले धादिङको जोगीमारा स्थित पृथ्वी राजमार्गसम्म आउजाउ गर्ने ट्विनको लट्ठा चुडिन लागेपछि समस्या भएको हो। भूमलीचोकको विभिन्न गाउँबाट 55 भन्दा धेरै विद्यार्थी ट्विन चढेरै धादिङ जोगीमारा 1 रहेको शंखादेवी माध्यमिक विद्यालय पुग्ने गरेका छन्। ट्विनको एकातर्फको लट्ठा चुडिने अवस्थामा पुगेपछि धेरै विद्यार्थीको पढ़ाई समेत प्रभावित भएको शंखादेवी माविका शिक्षक तिलक चेपाङले बताउनुभयो।
प्रहरीले हिजो र आज गरी भक्तपुरका विभिन्न इटा भट्टामा काम गरिरहेका 16 बालबालिकाको उद्धार गरेको छ। प्रहरीले आज चाङ्गु नारायण नगरपालिकाको ताथलीको श्वेत भैरव इटा भट्टा, चाङ्गु झौखेलको कुमारी माता इटा भट्टा, सूर्य विनायक नगरपालिका स्थित जय हनुमान इटा भट्टा, सुडाल स्थित सरस्वती इटा भट्टा र नगरकोट नगरपालिका 8 ताथलीको महाकाली इटा भट्टाबाट बालबालिकाको उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सुन्नुभयो, बल्ल बल्ल मेरो अफिसमा भिजा मिलेको छ, केटाकेटी र बुवा आमाले पनि घुम्न जाउँ भनेका भनै छन्। जाउँ न पोखरा।
जान त जाने नि, तर कुन होटेलमा बस्ने? अब हामी त जहाँ बसे नै हुन्छ, तर केटाकेटी र बाबु आमालाई पनि रमाइलो हुने होटेल भेटिँदैन। अब उनीहरूलाई पनि बिन्दास रमाइलो होस् न।
ए हजुर, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ? अस्ति मेरो अफिसको कन्फरेन्स र रिट्रिटको लागि नेपालकै राम्रो होटल भनेर लगेको थियो नि पोखरामा। परिवारको लागि त झनै गजबको होटल रहेछ, होटेलको नामै जलमहल।
ए हो र, के रहेछ त्यस्तो गजब?
केटाकेटीका लागि फराकिला 2 स्विमिङ पुल र चचहुई फन पार्क, बुवा आमाका लागि झन्डै 20 रोपनीमा फैलिएको गार्डन, अनि हाम्रा लागि ठुलो स्विमिङ पुल र भव्य रेस्टुरेन्ट, अनि सबैका लागि सुविधा सम्पन्न कोठा र हिमालको मनोरम दृश्य।
वाउ मेरो बुढी, अब के सोचिराख्नु पर्यो त, सब परिवार जाउँ न त्यही। तिमी बुवा आमा र छोराछोरीलाई भन्दै गरौँ।
तपाईँ चाहिँ होटल जलमहलको ल्यान्डलाइन 0161 46 66 52 अथवा मोबाइल नम्बर 98 5 10 54 404 फोन गर्दै गर्नुहोस् न।
वृद्ध वृद्ध बाल बालिका र वयस्क सबैको लागि एकै साथ लक्षित नेपालको एक मात्र प्रिमियम फ्यामिली रिसोर्ट होटल जलमहल, गारीपाटन 3 चोक पोखरा। थप जानकारीको लागि facebook.com/जलमहल पोखरा वा उज्यालो अनलाइन ब्राउज गर्नुहोस्।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, कञ्चनपुरमा आजदेखि शुक्लाफाटा पर्यटन महोत्सव शुरू भएको छ। शुक्लाफाटा निकुञ्ज लगायत सुदूरपश्चिमको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आजदेखि शुक्लाफाटा पर्यटन महोत्सव शुरू भएको हो। नेपाल पर्यटन बोर्डको प्रवर्धन र नेपाल टूर एण्ड ट्राभल एसोसिएशन नाटाको आयोजनामा गरिएको महोत्सव पर्सि 6 चल्ने आयोजकले जनाएको छ।
नेपाल टेलिकम दोलखाले उत्तरी भेकको गौरीशंकर गाउँपालिकामा ADSL सेवा उपलब्ध गराएको छ। टेलिकमले गौरीशंकर गाउँपालिकाको जगत र गोंगरमा ल्याण्डलाइन फोनका साथै इन्टरनेट सेवा उपलब्ध गराएको हो। 4 निरन्तर प्रयास र झण्डै 35 लाख रूपियाँ खर्च गरेर सेवा शुरू गरिएको नेपाल टेलिकम दोलखाका प्रमुख श्याममणि अरियालले जानकारी दिनुभयो।
जिल्ला वन कार्यालय उदयपुरले वन डडेलो व्यवस्थापन सम्बन्धी जनचेतना सप्ताह शुरू गरेको छ। डडेलोले वर्षेनी हजारौं हेक्टरको वन सखाप हुन थालेपछि चेतना सप्ताह शुरू भएको हो।
मेरो पनि भन्नु छ।
हिजोको नेपाल दर्पण सुनेर नरेश पार्कीले ट्वीट गर्नुभएको छ, एनसेललाई यति धेरै छुट दिनुभन्दा त्यो रकम कुनै बाटो नभएको ठाउँमा बाटो बनाउनुमा लगानी गरे सेवा सुविधा हुन्थ्यो कि।
यसैबारे रञ्जित आचार्यले ट्वीट गर्नुभएको छ, एनसेल प्रकरणको 33 अर्ब रूपियाँ छुट दिनुभन्दा बरू त्यो पैसाले एउटा खेल मैदान बनाए नेपालले खेल क्षेत्रमा फड्को मार्न सक्थ्यो कि।
फेसबुकमा लेखराज गिरी लेख्नुहुन्छ, म दुबईमा छु र म जस्ता विदेशमा बस्नेले भोट हाल्न नपाए पनि हामीले भोट लिस्टमा नाम दर्ता गर्न के गर्नुपर्छ? के नेपाल सरकारले अनलाइन व्यवस्था गरेको छ? हामी जस्ताका लागि हामीले कहिले र कहाँ सम्पर्क गर्नुपर्ने हो? जानकारी पाउन पाए राम्रो हुने थियो।
फेसबुकमै मातृका चामलिङले लेख्नु भएको छ, नेपालका झण्डै 60 लाख युवा विदेशमा दुःख गरेर पैसा नेपाल पठाउँछन् तर अचेल मलेसियामा सानादेखि ठूला व्यापारी खुल्लम खुल्ला हुण्डी कारोबार गर्दैछन्। यसले गर्दा देशको आर्थिक विकासमा निकै घाटा पुर्याएको छ। यस्ता व्यापारीलाई कानूनी कार्यवाही होस्।
अनि वैदेशिक रोजगारीमा श्रीमान गुमाएका एकल महिलालाई कास्कीमा सिलाई मेसिन वितरण गरिएको खबर उज्यालो अनलाइनमा पढेर दामोदर ढुङ्गेलले ट्वीट गर्नुभएको छ, एकल महिला किन भन्ने, नेपाली समाजमा व्यक्ति एकल हुँदैन, पारिवारिक र सामाजिक सम्बन्ध हुन्छ। यो अंग्रेजी सिंगल वुमनको नेपाली अनुवाद हो।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019922 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रुबिना श्रेष्ठ र ऋग्वेद शर्मा। अब विदेशका खबर। भारतको पंजाबमा 50 वर्षपछि पहिलोपल्ट मुस्लिम समुदायबाट मन्त्री चुनिएका छन्। अमरिन्दर सिंहको मन्त्री परिषदमा मुस्लिम समुदायकी रजिया सुल्तानलाई पनि समावेश गरिएको भारतीय संचार माध्यमले जनाएका छन्। उहाँले सिख बहुल पंजाबमा तेस्रो पटक विधानसभा चुनाव जितेर कीर्तिमान बनाउनु भएको छ। चुनावमा सुल्तानले आफ्ना प्रतिस्पर्धीलाई 12,700 मतले पछि पार्नु भएको थियो। पंजाबको 117 विधानसभा सीटका लागि भएको चुनावमा 77 सीट कांग्रेसले जितेको थियो। यस्तै भारतको उत्तर प्रदेशमा चुनाव जितेको भारतीय जनता पार्टीले भने अहिलेसम्म मुख्यमन्त्री चयन गर्न सकेको छैन।
यमनमा सोमालियाली शरणार्थी चढेको डुंगामाथि हवाई आक्रमण हुँदा 31 जनाको ज्यान गएको छ। यमन हुँदै सुडान जान लागेका 30 शरणार्थी चढेको डुंगामाथि यमनको समुद्री तटमा आक्रमण भएको हो। ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालबालिका छन्। आक्रमण कसले गराएको हो भन्ने बारे थाहा हुन नसकेको बीबीसीले उल्लेख गरेको छ। आक्रमण भएको समुद्री तट हुथी विद्रोहीको नियन्त्रणमा छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। एसिया कप फुटबलको छनौट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ। चैत 15 गते फिलिपिन्ससित हुने पहिलो खेलका लागि आज 20 सदस्यीय टोलीको घोषणा गरिएको हो। विकेश कुथु, किरण कुमार लिम्बू, विशाल श्रेष्ठ, रबिन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ टोलीमा परेका छन्। यस्तै गरी रंजित धिमाल, जितेन्द्र कार्की, रोहित चन्द, विशाल राई, हेमन गुरूङ, विक्रम लामा, अञ्जन विष्ट र सुजल श्रेष्ठ पनि 20 सदस्यीय टोलीमा परेका छन्। सुजल श्रेष्ठ, विमल घरती मगर, रंजन विष्ट, भरत खवास र कर्ण लिम्बूले पनि टोलीमा स्थान बनाएका छन्। प्रशिक्षणमा रहेका 27 जना मध्येबाट सुमन लामा, देवेन्द्र तामाङ, एलन नेउपाने, अनिल गुरूङ, राजेन्द्र रावल, मानबहादुर तामाङ र विमल बस्नेत छनौट हुन सकेनन्। नेपाल र फिलिपिन्स बीचको पहिलो खेल चैत 15 गते फिलिपिन्सको रिजल मेमोरियल स्टेडियम मनिलामा हुनेछ।
23 वर्ष मुनिको एसिया कपको छनौट फुटबलमा नेपाल कठिन समूहमा परेको छ। मलेसियामा रहेको एसियाली फुटबल महासंघ एएफसीको कार्यालयमा आज भएको ड्रमा नेपाल उज्बेकिस्तान, लेबनन र युएई रहेको समूह डीमा परेको हो। समूह डीको खेल जुलाई 19 23 तारीकसम्म युएईमा हुनेछ। नेपालको समूहमा रहेको युएई पछिल्लो दुवै संस्करणमा क्वार्टर फाइनलसम्म पुगेको थियो। उज्बेकिस्तान पनि पछिल्ला दुईवटा संस्करणमा छनौट भएको थियो। एसियाका 40 टीमलाई 10 समूहमा विभाजन गरिएको छ। हरेक समूहका विजेता र उत्कृष्ट 5 उपविजेताले सन् 2018 चीनमा हुने 23 वर्ष मुनिको एसिया कप खेल्ने अवसर पाउनेछन्।
इलाममा हुने तेस्रो संस्करणको माई भ्याली गोल्ड कप फुटबल प्रतियोगिता आउँदो चैत 17 गतेदेखि 26 गतेसम्म हुने भएको छ। इलाम सदरमुकामको ठूलो टुणी खेलमा हुने प्रतियोगितामा नेपाल र भारतका गरेर 10 टोलीले सहभागिता जनाउनेछन्। प्रतियोगिताको विजेताले 4,00,000 रूपियाँ तथा उपविजेताले 2,50,000 रूपियाँ नगद पुरस्कार पाउनेछन्।
च्याम्पियन्स लीग क्वार्टर फाइनलको खेल तालिका सार्वजनिक भएको छ। क्वार्टर फाइनलमा रियल म्याड्रिडले बायर्न म्युनिक र बार्सिलोनाले युभेन्टसलाई प्रतिस्पर्धी पाएका छन्। यस्तै एथलेटिको म्याड्रिडले लिसेस्टर, ब्रोसिया डर्टमुन्डले मोनाकोसँग खेल्नेछ। क्वार्टर फाइनलका खेल एक महिनापछि शुरू हुनेछन्।
र भारतसँगको तेस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा अस्ट्रेलिया 451 रनमा अल आउट भएको छ। दोस्रो दिन आजै पहिलो पाली थालेको भारतले आजको खेल सकिँदा एक विकेट गुमाएर 120 रन बनाएको छ। यस्तै श्रीलंकासँगको दोस्रो टेस्टको पहिलो पालीमा बंगलादेशले 129 रनको अग्रता लिएको छ। यसै गरी न्यूजील्याण्डसँगको दोस्रो टेस्टको पहिलो पालीमा दक्षिण अफ्रिकाले एक विकेट बाँकी रहेको अवस्थामा 81 रनको अग्रता लिएको छ। यसै गरी दोस्रो एक दिवसीय क्रिकेटमा अफगानिस्तानले आज आयरल्याण्डलाई 34 रनले हराएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राप्रपालाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन निर्वाचन आयोगको निर्देशन। राजसंस्था र हिन्दू राष्ट्र संविधान विपरीत भएको आयोगको दावी।
कञ्चनपुरका गौतमको ज्यान गएको घटनाका दोषीलाई कारवाही गर्ने भारतीय प्रधानमन्त्रीको प्रतिबद्धता। स्थानीय तहको चुनावमा जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको मोदीको भनाई।
मोरङमा गोली प्रहारबाट सासु बुहारीको हत्या। काठमाडौँमा ब्रेक फेल भएको ट्रकको ठक्करबाट दुईजनाको ज्यान गयो।
भारतको पंजाबमा 50 वर्षपछि पहिलोपल्ट मुस्लिम समुदायबाट मन्त्री। उत्तर प्रदेशमा भाजपाले अहिलेसम्म मुख्यमन्त्री छान्न सकेन।
र एसिया कप छनौट फुटबलका लागि राष्ट्रिय टोलीको घोषणा। 23 वर्ष मुनिको एसिया कप फुटबलको छनौटमा नेपाल कठिन समूहमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी मोहन पौडेल र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।